नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा तपाईंलाई स्वागत छ। म प्रवीण पोखरेल। आज 2078 साल फागुन महिनाको 21 गते शनिबार, फागुन शुक्ल पक्ष तृतीया तिथि, तदनुसार मार्च 5 तारीक सन् 2022, नेपाल सम्वत 1142। आज काठमाडौँबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले विभिन्न प्रसंगलाई मुख्य खबरका रूपमा छापेका छन्। रूस युक्रेन युद्धको प्रसंगले पनि आजका केही पत्र पत्रिकामा मुख्य खबरको स्थान पाएको छ। नाबालिकालाई बलात्कार हुने प्रसंगलाई कान्तिपुरले मुख्य खबर बनाएको छ। फरक मत राख्ने बढे फकाउँदै दाल, माओवादी केन्द्रको प्रसंगलाई पनि आजका पत्र पत्रिकाले मुख्य खबर बनाएका छन्। एमसीसीले दलहरूभित्र हलचल ल्याएको छ, यो प्रसंगले पनि प्राथमिकता पाएको छ। कार्यक्रमको शुरूमा हामीले लिएका छौं एमसीसीले हलचल शीर्षकमा नागरिक दैनिकले छापेको खबर। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी नेपालकै अग्रसरता र आग्रहमा भित्रिएको विकास परियोजना हो, तर यसको कार्यान्वयन पूर्व संसदबाट अनुमोदन गर्ने प्रक्रिया ढिलो मात्र भएन, यसले नेपालको आन्तरिक राजनीति र बाह्य सम्बन्धमा समेत हलचल ल्याउने काम गर्यो। सन् 2017 औपचारिक रूपमा सम्झौता भएर नेपाल भित्रिएको यो परियोजना समयमै कार्यान्वयनको चरणमा प्रवेश गरेको भए हाल यो निर्माणको उत्तरार्धमा हुने थियो, तर यो परियोजनालाई लिएर स्वयं सहयोगदाता अमेरिकाका अधिकारीहरूको अभिव्यक्ति, नेपाली राजनैतिक दलका नेताहरूको आफू अनुकूलको विश्लेषण र भाष्य सिर्जना तथा छिमेकी मुलुकको स्वार्थ समेत जोड़िँदा यो नराम्रोसँग गिजो लिन पुग्यो। एमसीसी संसदबाट अनुमोदन गर्ने विषयमा विवाद हुँदा सत्तारूढ़ दलभित्रै चरको ध्रुवीकरण मात्र भएन, यसले नेपालका नेताहरूको चरित्रलाई पनि उदाङ्गो बनाइदियो। अर्कोतर्फ नेपालको सुमधुर कूटनीतिक सम्बन्ध भएको मित्रराष्ट्र अमेरिका र चीन भना बैरीमै उत्रिए एउटा विकास परियोजनालाई लिएर दुई शक्ति राष्ट्रबीच टकरावको अवस्था पनि आयो। भल यो परियोजना अहिले संसदबाट अनुमोदन भएर कार्यान्वयनको चरणमा पुगिसकेको छ, तर यसका विषयमा आम जनतामा सिर्जना गरिएका भ्रम र अझै पनि कतिपय राजनैतिक दलले देखाइरहेको आक्रोशले यसको कार्यान्वयन कति सहज छ भन्ने प्रश्न उठेको छ, नागरिक दैनिकले छापेको छ। यता अन्नपूर्ण पोस्टले फरक मत राख्ने बढे फकाउँदै दाहाल, माओवादी केन्द्रको प्रसंग प्राथमिकता दिँदै छापेको छ, जहाँ एमसीसीको विषय पनि उठेको थियो। एमसीसी राष्ट्रहित विपरीत भन्दै माओवादी केन्द्रको शुक्रबारको बैठकमा फरक मत राख्ने नेताहरूको संख्या बढ़ेको छ। यसअघि पूर्व एकता केन्द्र मसाल समूहले मात्रै विरोध गर्दै आएकोमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पक्षधर पूर्व सभामुख कृष्ण बहादुर महरा र प्रमुख सचेतक देव गुरूङले पनि फरक मत राखेका छन्। प्रचण्डले एकल निर्णय गरेर पार्टीलाई एमसीसी अनुमोदनका पक्षमा उभ्याएको भन्दै पूर्व एकता केन्द्र मसाल समूहका नारायण काजी श्रेष्ठ सहित नेताहरूले विरोध जनाउँदै आएका थिए। एमसीसी पारित नभएको भए माओवादी केन्द्र धूलो पीठो हुन्थ्यो, कांग्रेससँग मिलेर एमाले हामीलाई कर्नरमा पुर्याउने र सभामुख विरूद्ध महाभियोग लगाउने काम हुन्थ्यो। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भन्नुभएको विषयलाई अन्नपूर्ण पोस्टले प्राथमिकता दिँदै छापेको छ। अब रूस युक्रेन युद्धको प्रसंग। 500 नेपाली सुरक्षित गन्तव्यतर्फ लागेका छन्, यो खबर गोर्खापत्रले मुख्य खबरका रूपमा छापेको छ। रूस युक्रेन द्वन्द्वका क्रममा युक्रेनमा फँसेका नेपाली सुरक्षित स्थानमा पुग्ने क्रम जारी छ। हालसम्म 511 जना नेपाली नागरिक द्वन्द्वग्रस्त युक्रेन छोडेर सुरक्षित गन्तव्यसम्म पुग्न सफल भएका छन्। रूस युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार 511 जना नेपाली नागरिक युक्रेनबाट सुरक्षित गन्तव्य सम्म पुग्न सफल भएका हुन्। युद्धको चरम परिस्थितिका कारण कष्टकर यात्राका साथ 403 जना पोल्याण्ड, 71 जना स्लोभाकिया, 27 जना रोमानिया, 6 जना हंगेरी र 4 जना नेपाली नागरिक मालदावामा सुरक्षित पुगेका छन्। तीमध्ये 4 जनामा युद्धको विकराल परिस्थितिको सामना गर्नुपर्दा मानसिक समस्या देखिएको समितिले उल्लेख गरेको छ। युक्रेनमा रहेका धेरैजसो नेपाली तथा अन्य विदेशी नागरिक घण्टौं पैदल हिँडेर युक्रेन र अन्य देशको सीमा क्षेत्रमा स्थापना गरिएको शरणार्थी क्याम्पमा पुगेका छन्। युक्रेनबाट बाहिरिएका मध्ये 40 जना नेपालीले मात्र यात्रा अनुमति पत्र लिएको जर्मन स्थित नेपाली राजदूत रामकाजी खड्काले जनाउनुभयो। समितिको बैठकमा जानकारी दिँदै उहाँले नेपाली नागरिक सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र मालदावा देशमा पुगेको बताउनुभयो। समितिका संयोजक तथा गैर आवासीय नेपाली संघका उपाध्यक्ष बद्री केसीले युक्रेनमा स्थायी रूपमा बसोबास गरिरहेका 40 जनाको परिवारले भने युक्रेन छाड्न नसकेको जानकारी दिनुभयो। एनआरएनए स्वास्थ्य समितिका संयोजक डाक्टर बोधराज सुवेदीले उद्धार गर्नुपर्ने नेपालीको संख्या अब कम हुँदै गएको बताउनुभयो। उहाँले अझै केही नेपाली नागरिक युक्रेन युद्धमा हराइरहेको आशंका रहेको पनि जनाउनुभयो। स्लोभाकियाका संघ प्रतिनिधि जयप्रसाद शिवाकोटीले आफ्नै रेस्टुरेन्टमा सेल्टर बनाएर नेपाली, भारतीय, बंगलादेशी र सेनेगलका नागरिकलाई राख्नु भएको संघले जनाएको छ। कतिपय देशमा पुग्नुभएका नेपाली नागरिकका लागि आर्थिक सहयोग जुटाउन संघले पहल पनि गरिरहेको छ, गोर्खापत्रले छापेको छ। यता रूस युक्रेन युद्धको प्रसंगलाई नागरिक दैनिकले पनि प्राथमिकता दिँदै छापेको छ। हतारमा निशस्त्रीकरण, युक्रेनको दुःख बन्दै रूस शीर्षकमा सन् 1996 अघिको समय हुँदो हो त युक्रेनमाथि आक्रमण गर्ने साहस हर कोही देशले गर्ने थिएनन्, तर अहिलेको युक्रेनमाथि छिमेकी शक्तिशाली देश रूसले हमला गरेर क्षति पुर्याइरहेको छ। एक साता यता रूसको आक्रमणले युक्रेनकै अस्तित्व के हुने हो भन्ने सोच्न बाध्य बनाइदिएको छ। रूसले 9 दिनदेखि विशेष सैन्य कार्यवाहीका नाममा युक्रेनमाथि बर्बर आक्रमण गरिरहेको छ। युक्रेनको राजधानी कियेव, खार्किव, ओडिसा, खेर्सन लगायतका शहरमा रूसले लगातार बमबारी गरिरहेको छ। रूसी बख्तरबन्द गाड़ीहरू लश्करका लश्कर प्रमुख शहरहरूमा पसेका छन्। युक्रेनमाथिको आक्रमणमा रूसले करिब 1.5 लाख सैनिक परिचालन गरेको छ। युक्रेन सन् 1996 विश्वकै तेस्रो ठूलो आणविक महाशक्ति थियो। उसँग त्यति बेला 6,000 भन्दा बढ़ी आणविक हतियार थिए। जानकारका अनुसार अहिलेको विश्वमा थोरै भए पनि आणविक हतियार भएको मुलुकमाथि सैन्य आक्रमण गर्न महाशक्ति राष्ट्र समेत हिचकिचाउँछन्। युक्रेन पहिलेकै अवस्थामा भएको भए सायद रूसले आक्रमण गर्ने आँट नै गर्थेन। सन् 1991 अघि युक्रेन विघटित सोभियत संघको अंग थियो। सोभियत संघको विघटनबाट युक्रेन सहित 15 नयाँ देश जन्मिए। दोस्रो विश्वयुद्ध सकिएसँगै 45 वर्षसम्म संयुक्त राज्य अमेरिका र सोभियत संघबीच शीतयुद्ध चलेको थियो। सन् 1991 सोभियत संघको विघटनसँगै त्यो सकियो। शीतयुद्धका बेला सोभियत संघ र अमेरिका बीच आणविक हतियार बनाउने होड नै चलेको थियो। विभिन्न अन्तर्राष्ट्रिय तथ्याङ्कले देखाए अनुसार त्यसबेला सोभियत संघसँग झण्डै 40,000 र अमेरिकासँग 30,000 आणविक हतियार थिए। सोभियत संघ विघटनपछि युक्रेनको भूमिमा रहेका 6,000 भन्दा बढ़ी आणविक हतियार उसीसँग रहे। सन् 1996 ती हतियार युक्रेनसँग थिए। त्यस यता भने युक्रेन आणविक शक्तिका रूपमा निशस्त्र छ। उसँग परमाणु हतियार एउटा पनि बाँकी छैन। सोही कारण रूसले सहजै आक्रमण गर्न सकेको हो। यसअघि युक्रेनको भूभाग क्रिमियामा रूसले आक्रमण गरेको थियो। विभिन्न अन्तर्राष्ट्रिय समाचार स्रोतले जनाए अनुसार सोभियत संघ विघटनपछि अस्तित्वमा आएका रूस बाहेका देश न विकसित थिए न उनीहरूको हातमा परम्परागत आर्थिक स्रोत नै थियो। युक्रेनको दुःख बन्दै रूस नागरिकले छापेको छ। नाबालिकालाई सहमतिमा पनि बलात्कार, यो खबर कान्तिपुरको मुख्य खबर हो। बाँसको खाँबो गाडेर जिल्ला प्रहरी कार्यालय तनहको बाहिरपट्टि डोरी टाँगिएको छ। युट्युबर फर्किएपछि दमौलीमा प्रहरी कार्यालयको पारीपट्टि रहेको न्यू मार्फाली होटल एण्ड लज सुनसान जस्तै छ। प्रहरी कार्यालय बाहिर बलात्कार आरोपीको पक्षमा नाराबाजी गर्ने कथित अभियन्ता छैनन्। नाबालिकालाई जबरजस्ती करणीको अभियोगमा कलाकार पूर्णविक्रम शाह पल शाह दमौलीको हिरासतमा आइतबारदेखि थुनामा छन्। उनी थुनिएदेखि दमौलीमा भीड़ जम्मा थियो। काठमाडौँदेखि आएका युट्युबर र अभियन्ता बास बस्दा प्रहरी कार्यालय वरपरका होटल र रेस्टुरेन्टले 4-5 दिन राम्रै व्यापार गरे। बिहिबार उनीहरू फर्किएपछि भने प्रहरी कार्यालय वरपर सुनसान देखियो। शुक्रबार काठमाडौँबाट एक युवती मात्रै शाहलाई भेट्न पुगिन्। पीड़ित नाबालिकाले शुक्रबार सरकारी वकिलको कार्यालयमा बयान दिइन्। उनले जारीमा उल्लेख भएको बेहोरालाई बल पुग्ने गरी बयान दिएको जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले बताउनुभयो। उहाँका अनुसार पीड़ित आफ्नो बयानमा अडिग छिन्। कार्यालयले अन्य साक्षीको बयान पनि लिइरहेको छ। पीड़ितका तर्फबाट पूर्वी नवलपुर प्रहरी कार्यालयमा पनि शाह विरूद्ध जबरजस्ती करणीको उजुरी परेकाले त्यहाँ पनि सरकारी वकिलको कार्यालयमा बयान हुनेछ। कलाकार दुर्गेश थापा र सम्राट चौलागाईले बुधबार दमौली पुगेर पीड़ितकै पक्षमा बयान दिइसकेका छन्। प्रहरीले हिरासतमा रहेका शाहसँग बयान लिए पनि उनले आरोप स्वीकार गरिसकेका छैनन्। बलात्कार घटनामा प्रत्यक्षदर्शी हुँदैनन्, भिडियो प्रमाण पनि हुँदैन। नाबालिकाले जारीमा समर्थन गर्ने गरी बयान गरिसकेपछि अदालतमा पुगेर त्यसैलाई निरन्तरता दिइन् भने उनी नै यसको सबैभन्दा ठूलो प्रमाण हुन्छन्। कान्तिपुरले मुख्य खबर बनाएको छ। रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालु कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
लु है लाखे, यो झुसे त कता हो गुडुगुडु?
फागुन महिनामा के गर्ने थाहा छैन, घोडा कार्यालयमा निवेदन दिन जान लागेको।
लु है, मैले के कुरा गरेर गाली पो गरेँ कि के हो?
तपाईँले रोजगारीको अवसर प्राप्त गर्न वडा कार्यालयमा फागुन महिना भित्रै निवेदन दिनुपर्छ है, कुरा बुझ्नु भयो त?
बुझ्यो सर।
लु, दुई चारवटा रोजगारी मलाई पनि दिएता।
तपाईँ पनि काम गर्ने र?
हौ, काम भनेको त पैसा पो त, काम नगरी बागसाल खेल्न कसलाई पो मन लागेको छ र?
यदि तपाईँ पनि आफ्नै वडामा विकास निर्माणको काम गर्न चाहनुहुन्छ भने फागुन महिनाभित्र वडा कार्यालयमा निवेदन दिनुहोस्।
लु है, तँलाई छेरपटी लाग्ला है, हामीलाई त केही भन्दै नभनी आफू मात्रै निवेदन दिन जान लागेको, कस्तो मान्छे हो तू त?
या दाई, तपाईँलाई गाउँले ठिक छ, काम गर्न त जोसुकैले निवेदन दिन सकिहाल्छ नि।
हौ, जोसुले त पुरै डिस्पो हाने हौ, उसले चाहिँ काम गर्ने, मैले चाहिँ काम गर्दै नगर्ने भन्ने पनि हुन्छ। म पनि आजै वडा कार्यालयमा जान्छु।
न्यूनतम रोजगार, नागरिकको अधिकार।
प्रधानमन्त्री रोजगार कार्यक्रम, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
सामाजिक सुरक्षा कोषमा सहभागी बनौ, सुरक्षित एवं सुखद जीवन यापन गरौ।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का एसएमएस, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV, बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
ओए, के हो तेरो चाल, बडो चिन्तित देखिन्छस् त।
ए त पो, जीवनदेखि नै वाक्क लागिसक्यो यार, मन पनि नसकिने। तल्ला गरेले विदेश आउँ भन्थ्यो, आफूसँग पैसा पनि भएन, लालावाला च्याउ च्याउ कराउँछन्, पेट खाली भए कराउने भए, बुढी उफ्रेर हैरान छ, खै कस्तो कर्म लिएर जन्मेछु यार।
के कर्म शर्मको कुरा गरेको, सानो तिनो भए पनि काम गरे भइहाल्यो नि, भातै खानालाई त के समस्या होला र?
ए, चामल दाल चाहिँ आकाशबाट बर्सिन्छ नि, वाइयात कुरा गर्दो रहेछ।
मैले जिस्काएको होइन भने, पोहोर साल मेरो पनि हाल तेरो जस्तै थियो, अहिले मैले काम गर्दैछु त।
तेरो जस्तो मेरो चिन्जान कहाँ छ र यार, गरिबको को हुन्छ र? लौ लौ, मलाई पनि काम मिलाइदेन यार, साह्रै दुःख पो पाइयो।
या के कुरो गरे होला, हामी जस्तैको लागि त प्रधानमन्त्री रोजगार कार्यक्रम हो नि, बरु तँ पनि वडा कार्यालयमा रोजगारी पाऊ भनेर निवेदन दिएन, मैले निवेदन दिएको थिएँ, यी अहिले म काम गर्दैछु त।
ए हो र, लौ यार, मेरो पनि नाम दर्ता गर्न सोच फोर्स लगाइदिएन, कल्याणै हुन्छ यार, धर्मै लाग्नेछ।
हैट, के को सोर्स फोर्स नि, वडा कार्यालयमा जाने, फारम भर्ने?
हो र,
तपाईहरू पनि बुझ्नुहोस्, यदि तपाईँ पनि 18 देखि 59 वर्षको हुनुहुन्छ, आर्थिक रूपले कमजोर हुनुहुन्छ र रोजगारी वा स्वरोजगारीबाट आमदानी गर्न सक्नु भएको छैन भने नजिकैको वडा कार्यालयमा गएर निवेदन दर्ता गर्नुहोस्। याद राख्नुहोस्, निवेदन दिने मिति फागुन मसान्तसम्म मात्रै छ है।
श्रमको सम्मान, राष्ट्रको अभियान, न्यूनतम रोजगार, नागरिकको अधिकार, प्रधानमन्त्री रोजगार कार्यक्रम।
विज्ञापनपछि कार्यक्रममा पुनः स्वागत छ। अब पत्रपत्रिकामा छापिएका अन्य बाँकी प्रसंगहरू। आजका पत्रपत्रिकामा सुन चाँदी सुपारी केराउ तस्करी हुने प्रसंगलाई विभिन्न पत्रपत्रिकाले छापेका छन्। तस्करी गर्न सुपारी केराउ अत्याधिक आयात, अन्तर्राष्ट्रिय व्यापार अनुशासनको प्रश्न उठ्ने गरी पनि सरकार गरे पनि सरकार गैर जिम्मेवार शीर्षक दिँदै कान्तिपुरले छापेको छ। वैध अवैध माध्यमबाट भारत निर्यात गर्नकै लागि सुपारी, केराउ, मरिच र छोकडा अत्याधिक मात्रामा तेस्रो मुलुकबाट नेपाल भित्र्याउने गरिएको छ। नेपालबाट शून्य भन्सार दरमा कृषि वस्तु भारत निर्यात गर्न सकिने सुविधा दुरूपयोग गर्दै यी वस्तुको ओसार पसार गर्दा अन्तर्राष्ट्रिय व्यापार अनुशासनको प्रश्न उठ्ने गरी पनि सरकारले गम्भीरतापूर्वक लिएको पाइएको छैन। यो खबर कान्तिपुरमा छ। यता नयाँ पत्रिकाले नेपालको चाँदी, भारतमा तस्करी, बजारमा अभाव शीर्षक दिँदै मुख्य खबर बनाएको छ। पछिल्लो छ महिनामा मात्रै 1.5 लाख केजी चाँदी आयात भएको छ, जुन बजारमा दैनिक 833 केजीसम्म पठाउन पुग्छ। अहिले दैनिक 400 केजीसम्म उपभोक्ताको माग छ, तर 150 केजी मात्रै आपूर्ति भइरहेको छ। नयाँ पत्रिकाको मुख्य खबर हो यो। रोकिएन सुन तस्करी, गोर्खापत्रले पनि अग्रपृष्ठमा समाचार बनाएको छ। पछिल्लो समय त्रिभुवन विमानस्थलबाट कर्मचारीकै मिल्मतोमा सुन तस्करी हुने गरेको पाइएको छ। कर्मचारीको मिल्मतोमा वैदेशिक रोजगारबाट फर्किने कामदार तथा विदेशी पर्यटकले समेत सुन तस्करी गरेको पाइएको छ। वैदेशिक रोजगारबाट फर्किने कामदारलाई सुनको भरियाका रूपमा समेत प्रयोग गरिरहेको पाइएको छ। यो खबर गोर्खापत्रले छापेको छ। नेपालमा पहिलो पटक बिना अपरेशन मुटुको भल्भ प्रत्यारोपण गरिएको छ। नयाँ पत्रिकाले अग्रपृष्ठमा छापेको खबर हामी लिँदैछौ। नेपालमा पहिलो पटक बिना अपरेशन मुटुको भल्भको सफल प्रत्यारोपण भएको छ। शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले ट्रान्स क्याथर इरोटिक भल्भ इम्प्लोयमेन्ट टीएभीआई विधिबाट 80 वर्षीय महिलाको मुटुको भल्भ फेरेको हो। टीएभीआई उपचार पद्धतिमा तिग्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमको तार अर्थात क्याथरेटरद्वारा मानव निर्मित भल्भ मुटुभित्र छिराएर रोग भएको एओर्टिक भल्भको स्थानमा प्रत्यारोपण गरिन्छ। अस्पतालका निर्देशक डाक्टर चन्द्रमणि अधिकारीले भारतका मुटुरोग विशेषज्ञ डाक्टर शाही सतीश नेतृत्वमा अस्पतालको टीमले 16 फागुनमा सफल प्रत्यारोपण गरेको र महिलालाई पनि 3 दिनमै निको भएर शुक्रबार डिस्चार्ज गरिएको बताउनु भएको छ। नयाँ पत्रिकाले छापेको छ। अब केही प्रसंग छोटकरीमा, पछिल्लो 2 महिनामा 4 पटक पेट्रोलियम पदार्थको मूल्य बढ़ेर उपभोक्ताको ढाड़ सेकिँदा अर्थ मन्त्रालय भने खुशी छैन। इन्धनको मूल्य बढ़दा उपभोक्तालाई भार परेको छ, तर प्रतिशतका आधारमा राजस्व वृद्धि हुने भएकाले सरकारलाई फाइदा भएको छ। इन्धनको मूल्य बढ़दा मारमा जनता, सरकारलाई दैनिक थप 55 लाख आमदानी। यो खबर नागरिक दैनिकले छापेको छ। उपत्यकाकै व्यस्त क्षेत्र मध्ये पर्छ न्यू रोड। यस क्षेत्रमा खाली जग्गा पाउनै मुस्किल प्राय हुन्छ। आवासीयदेखि कर्पोरेट अफिससम्मका भवनले भरिभराउ। यस क्षेत्रमा खाली जग्गाको कारोबार नभए पनि घर सहितको जग्गाको भने कारोबार राम्रै छ। किन हुँदैन वास्तविक मूल्यमा जग्गा कारोबार शीर्षकमा कान्तिपुरले छापेको छ। मालपोत्र पालिकाले तोक्ने जग्गाको मूल्यमा किन्ने बेच्नेले कारोबार गर्दैनन्। 3-4 गुणा बढ़ीमा खरिद बिक्री गर्ने गरेको पाइएको छ। कान्तिपुरमा खबर छ। पत्र पत्रिकाले छापेका यिनै सामग्रीहरूसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। अब यसपछि अन्तर्सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल विदा हुन्छु। नमस्कार।